यो रेडियो नेपाल हो। अब निर्मला ठकुराटीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। नेपालमा पत्ता लागेको मिथेन ग्यासको उत्पादन सरकारले आगामी वर्षदेखि शुरू गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा जानकारी। हिन्दुकुश हिमालय संसदीय सम्मेलन पाँच बुधे काठमाण्डौ घोषणा पत्र जारी गर्दै सम्पन्न। जलवायु परिवर्तनको विश्वव्यापी चुनौतीहरूलाई समाधान गर्न साझा प्रयास आवश्यक रहेकोमा जोड। सामाजिक सञ्जाल विधेयक 2081 विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मतिले स्वीकृत। नेपालबाट रूबेला रोग पूर्ण रूपमा उन्मूलन भएको विश्व स्वास्थ्य संगठनको घोषणा। महिला तथा बालिकाबाट डिम्ब निष्कासन र भण्डारण गर्ने काममा रोक लगाउन सरकारका नाममा सर्वोच्चको अन्तरिम आदेश। र गाजामा 60 दिनका लागि युद्ध विराम, बाँकी बन्धक रिहा गर्न हमास सहमत।
विदेश गए परि चिन्ता किन गर्ने,
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ लिने,
जहाँ भए पनि पाउनु होस् हामी सँगै,
कल गर्नुहोस् डेटा चलाउनुहोस् संसार भरि सजिलै,
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ सेवा सुचारू गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। राष्ट्रिय सभाको हिजोको बैठकले सामाजिक सञ्जाल विधेयक 2081 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। बैठकमा विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिनुहुँदै संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले सामाजिक सञ्जालको दुरूपयोगलाई नियमन गर्न विधेयक ल्याइएको बताउनुभयो। संचार मन्त्री गुरूङले साइबर क्राइम जस्ता विभिन्न स्वरूपका डिजिटल अपराधहरूलाई कानूनी दायरामा ल्याउन र सुशासनलाई सुदृढ पार्न पनि सामाजिक सञ्जाल विधेयकको आवश्यकता रहेको उल्लेख गर्नुभयो। यस्तै राष्ट्रिय सभाको हिजोको बैठकमा दुई संसदीय समितिको फरक फरक प्रतिवेदन पेश भएका छन्। बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता दोस्रो संशोधन विधेयक 2081 सम्बन्धी विधायन व्यवस्थाको प्रतिवेदन र राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्या सम्बन्धी अध्ययन प्रतिवेदन 2082 पेश भएको हो। बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालले नेपाल नागरिकता दोस्रो संशोधन विधेयक 2081 सम्बन्धी विधायन व्यवस्थाको प्रतिवेदन सभा समक्ष पेश गर्नुभएको थियो। यसअघि हिजोको बैठकमा सांसदहरूले विपदका कारण मुलुकका विभिन्न स्थानमा भएको क्षतिका विषयमा जानकारी गराउँदै पूर्व तयारी, उद्धार एवं राहतका लागि सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। सांसदहरूले बाढ़ी तथा पहिरोले सड़क संरचना अवरूद्ध हुँदा आवत जावतमा समस्या भइरहेको, मलको अभावका कारण किसानहरूले समस्या भोग्नु परिरहेको, इजरायलमा हमासको नियन्त्रणमा रहेका विपिन जोशीलाई रिहाई लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक भदौ 6 गते दिउँसो 12 बजे बस्नेछ। सर्वोच्च अदालतले सामाजिक सञ्जाललाई दर्ता गराएर मात्रै चलाउन दिन सरकारको नाममा आदेश गरेको छ। तत्कालीन प्रधान न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमान सिंह रावत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना, हरिप्रसाद फुयाल, डाक्टर नहकुल सुवेदी, विनोद शर्मा, महेश कुमार पौडेल र बालकृष्ण ढकाल सहित 9 जनाको वृहतपूर्ण इजलासले 2081 असोज 13 गते गरेको फैसलाको हालै सार्वजनिक भएको पूर्ण पाठमा उक्त आदेश गरिएको उल्लेख छ। सर्वोच्च अदालतका उप रजिस्ट्रार गोविन्द घिमिरेले सिधाकुरा.कमले प्रकाशन र प्रसारण गरेको समाचार, अडियो र भिडियो सामग्रीबाट अदालतको अवहेलना भएको उल्लेख गर्दै 2081 वैशाख 16 गते प्रतिवेदन पेश गर्नुभएको थियो। सरकारले नेपालमा पत्ता लागेको मिथेन ग्यासको उत्पादन आगामी वर्षदेखि शुरू गर्ने भएको छ। 17 नाडा अटो सोको हिजो काठमाण्डौमा उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले मिथेन ग्यासको आगामी वर्षदेखि व्यावसायिक उत्पादन गर्ने गरी सरकारले तयारी गरेको बताउनुभयो। विश्वमा आएको उच्चतम प्रविधिको प्रयोग गरी नेपालले पनि अटो मोबाइल्सका नयाँ उत्पादन विश्व बजारमा पठाउन सक्ने भन्दै प्रधानमन्त्री ओलीले त्यसका लागि सरकार सदैव साथमा रहेको बताउनुभयो।
112 अरब घन मिटर मिथेन ग्यास हामीसँग पत्ता लागेको छ। नेक्स्ट इयरबाट व्यावसायिक प्रयोगका लागि हामी त्यसलाई प्रडक्सन गर्दैछौँ। गौबारी फलाम खाने हामीले पत्ता लगाएका छौँ, त्यहाँ फलाम राम्रै छ। त्यसको उत्खनन, त्यसको प्रशोधन, आयरन अनि स्टिलको सन्दर्भमा हामी आत्मनिर्भर हुन सक्छौँ। उड्ने कार हामीले चाहिँ बनाउन नहुने केही छैन, हामी बनाउहरूलाई बेचौँ न उड्ने कारकै भयो। टेक्नोलोजी ट्रान्सफर भइसकेको छ, त्यस कारण हामीले त्यो टेक्नोलोजीलाई एडप्ट गर्ने र त्यसमा इन्भेस्ट गर्ने कुरा हो, त्यसलाई हामीले मार्केट खोज्ने हो। यो बाटोतर्फ हामी आफै लाग्न सक्छौँ कि हामीसँग अब इन्फ्रास्ट्रक्चर पनि छ, आवश्यक र मेटेरियल पनि छ, र अब हामीसँग टेक्नोलोजी पनि आइपुग्यो। यसमा तपाईँहरूलाई नभई नहुने कुरा के हो भनेदेखि, अनुकूल खालका सरकारी नीति, आर्थिक नीति, मौद्रिक नीति, वित्तीय नीतिहरू सबै कुरा अनुकूल छन् भन्ने कुरा म तपाईँहरूलाई भन्न चाहन्छु। त्यसमाथि केही कुरा अड्कियो भने अहिलेका लागि म प्रधानमन्त्री छु, तपाईँहरू ढुक्कले अगाडि बढ्नुहोस्, तपाईँहरूको साथमा सरकार छ।
प्रधानमन्त्री ओलीले सरकारले विकासका सम्पूर्ण पूर्वाधार तयार गरिसकेकाले अब निजी क्षेत्रले समेत नयाँ सम्भावना र युवाहरूका लागि रोजगारीको सृजना गर्नुपर्नेमा जोड़ दिनुभयो। त्यसै गरी उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपालमा सम्भावना छैन भन्ने भाष्य विकसित भइरहेको अवस्थामा निजी क्षेत्रले युवाहरूलाई रोजगारीको अवसरहरू सृजना गर्दै आएको बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले सूचनाको हक सहितका सबै मौलिक हकको कार्यान्वयन गरी जनतालाई पूर्ण लोकतन्त्रको प्रत्याभूति दिलाउन सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। राष्ट्रिय सूचना आयोगले 19 राष्ट्रिय सूचना दिवसका अवसरमा हिजो काठमाण्डुमा आयोजना गरेको समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक व्यवस्थालाई बलियो बनाउन संविधानमा मौलिक हकहरूको व्यवस्था गरिएको र त्यसको कार्यान्वयन हुनुपर्छ भन्नेमा सरकार स्पष्ट रहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले सूचनाको हक सबै नागरिकको प्रजातान्त्रिक हक भएको बताउनुभयो।
सूचनाको हक एउटा डेमोक्रेटिक राइट हो, यो निर्वाध हरेकले प्राप्त गर्न सक्दछ, पाउँदछ, र त्यसको विकृत परिभाषा हुन सक्दैन। संवैधानिक हकको रूपमा, कानुनी हकको रूपमा, मौलिक हकको रूपमा सूचनाको हक हरेक व्यक्तिले प्राप्त गर्दछ। कानुनमा कुनै लगाम नियन्त्रण सूचनाका हकमा गर्ने छैन। सूचनाको हक अलिकति पनि कुनै कमी हुन दिँदैछ, डेमोक्रेसी पूर्ण रूपमा कार्य गर्छ।
समारोहमा प्रधानमन्त्री ओलीले कानूनले गोप्य राख्नुपर्ने वा आफूसँग सरोकार नै नभएका सूचना समेत माग गर्ने र सार्वजनिक निकायका नियमित काम कार्यवाही नै प्रभावित पार्न खोज्ने अभ्यास भने गलत भएको टिप्पणी गर्नुभयो। वहाँले सूचनाको हकको कार्यान्वयनका सम्बन्धमा सरकार र राष्ट्रिय सूचना आयोग सहितका सरोकारवाला निकायहरूबीच कुनै मतभेद नरहेको पनि स्पष्ट पार्नुभयो। प्रधानमन्त्री ओलीले त्यस अवसरमा विनय कसजु सर्वोत्कृष्ट सूचनाको हक अभियन्ता पुरस्कार 2082 वरिष्ठ पत्रकार शिव गाउँलेलाई पुरस्कृत गर्नुभयो। विनय कसजु सर्वोत्कृष्ट सूचनाको हक अभियन्ता पुरस्कारको राशि 55,000 रूपियाँ तथा सम्मान पत्र रहेको छ। त्यस अवसरमा प्रधानमन्त्री ओलीले विनय कसजु उत्कृष्ट सूचनाको हक अभियन्ता पुरस्कार 2082 आरती चटौत, पूर्ण प्रसाद मिश्र, कृष्ण पौडेल र अमृतनाथ तिमिलसेनालाई पुरस्कृत गर्नुभयो। यसै गरी कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्कृष्ट सूचना अधिकारी पुरस्कार 2082 विभिन्न सार्वजनिक निकायका 5 सूचना अधिकारीहरू एवं उत्कृष्ट कर्मचारी पुरस्कार 2082 राष्ट्रिय सूचना आयोगका 6 कर्मचारीहरूलाई पुरस्कृत गर्नुभयो। उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले काठमाण्डौ उपत्यकाको दीर्घकालीन फोहोर व्यवस्थापनका लागि बञ्चरे डाँडामा आवश्यक पूर्वाधार निर्माण कार्य भइरहेको जानकारी गराउनु भएको छ। राष्ट्रिय सभाको हिजोको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिनुहुँदै मन्त्री सिंहले काठमाण्डौ उपत्यकाको फोहोर व्यवस्थापनका लागि करिब 40 मिटर उचाइको बाँधमध्ये हाल 25 मिटर उचाइको निर्माण कार्य पूरा गरी महानगरलाई हस्तान्तरण गरिएको र त्यसको उचाइ बढ़ाउन खरिद प्रक्रिया अगाडि बढ़ेको बताउनुभयो। वहाँले बञ्चरे डाँडामा काठमाण्डु उपत्यकाको फोहोर मैला व्यवस्थित रूपमा विसर्जन गर्ने, कुहिने र नकुहिने फोहोरको वर्गीकरण गरी विद्युत उत्पादन गर्ने, कम्पोस्ट मलको कारखाना स्थापना गर्ने, कच्चा पदार्थ प्रशोधन कारखाना स्थापना गर्ने र स्थानीयवासीको समस्या समाधानमा काठमाण्डु महानगरपालिका तथा अन्य सम्बन्धित निकायहरूसँग समन्वय र सहकार्य गर्दै आएको उल्लेख गर्नुभयो। उपप्रधानमन्त्री सिंहले भौगोलिक रूपमा विकट र उच्च जोखिममा रहेका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गराउने र असहाय एवं सीमान्तकृत समुदायलाई व्यवस्थित बस्ती बसोबास गराउने काम कार्यान्वयनमा आइरहेको बताउनुभयो।
आवासविहीन नेपाली नागरिकलाई उपयुक्त र सुरक्षित आवास सुविधा उपलब्ध गराउने सम्बन्धमा आवश्यक व्यवस्था गर्न आवासको अधिकार सम्बन्धित ऐन 2075 जारी भएको छ। प्रत्येक नागरिकको लागि आवासको अधिकार, त्यस्तो अधिकारको सम्मान, संरक्षण र परिपूर्तिको लागि हालै मात्र आवासको अधिकार सम्बन्धित नियमावली समेत मन्त्री परिषदमा पेश भएको र सो नियमावली स्वीकृत भए पश्चात प्रत्येक स्थानीय तहबाट आवासविहीनहरूको लगत राख्ने व्यवस्था रहने छ, जस पश्चात एकीकृत बस्ती विकास कार्यक्रम अझै वृहत रूपमा लागू हुँदै जानेछ। त्यसै गरी सीमान्तकृत समुदायलाई लक्षित व्यवस्थित बस्ती स्तर उन्नति सम्बन्धमा जनता आवास कार्यक्रम हाल संघीय सरकारबाट प्रदेश सरकारमा हस्तान्तरण भई कार्यान्वयनमा रहेको जानकारीको लागि अनुरोध गर्दछु।
उप प्रधानमन्त्री सिंहले भूकम्प लगायत प्राकृतिक प्रकोपका कारण आवासविहीन भएकाहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न अध्ययन भइरहेको पनि बताउनुभयो। गृहमन्त्री रमेश लेखकले विपद व्यवस्थापनका सबै चरणमा अन्तर्राष्ट्रिय एवं राष्ट्रिय साझेदारहरूसँग मिलेर सरकारले काम गरिरहेको बताउनु भएको छ। विश्व मानवतावादी दिवसका अवसरमा हिजो काठमाण्डुमा आयोजित नेपाल मानवतावादी सम्मेलन 2025 सम्बोधन गर्नुहुँदै गृहमन्त्री लेखकले विपद लगायत मानवीय संकटमा क्षेत्रीय एकता, अनुभवहरूको आदान प्रदान र कार्यान्वयन योग्य समाधानहरू खोज्नुपर्ने बेला भइसकेको बताउनुभयो। गृहमन्त्री लेखकले जटिल भौगोलिक विविधताका कारण नेपालमा प्राकृतिक प्रकोप तथा मानवीय संकटहरू दोहोरिरहेको र भूकम्प, बाढ़ी, पहिरो, खडेरी, डढ़ेलो जस्ता प्राकृतिक प्रकोपका अतिरिक्त जलवायु परिवर्तन, वातावरणीय क्षय, द्वन्द्व तथा बढ़दो असमानताका कारण मानवीय कार्यले चुनौतीको सामना गर्दै आएको बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले चालू आर्थिक वर्षमा गरिएका कार्य सम्पादन सम्झौताहरू शत प्रतिशत सम्पन्न गर्न निर्देशनात्मक सुझाव दिनुभएको छ। मन्त्रालयमा हिजो सचिव राधिका अरियाल र मन्त्रालयका महाशाखा प्रमुख, विभागीय प्रमुख र मन्त्रालय सम्बद्ध निकायका प्रमुख बीच आर्थिक वर्ष 2082-83 कार्य सम्पादन सम्झौता कार्यक्रममा मन्त्री गुरूङले उपस्थित सबै निकायका प्रमुख र कर्मचारीहरूलाई त्यस्तो ध्यानाकर्षण गराउनु भएको हो। यसअघिका वर्षमा सम्झौता अनुकूल कार्य सम्पादन हुन नसकेको स्वीकार गर्दै मन्त्री गुरूङले आगामी वर्षमा त्यही कुरा नदोहोर्याउन र लक्ष्य अनुसारको कार्य सम्पन्न गर्न निर्देशन दिनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले हुलाक टिकटले देशभक्त र राष्ट्र सेवकको खोजी गर्दै हुलाक टिकट जीवन्त बनाउने अभियानमा लाग्नुपर्ने बताउनु भएको छ। हुलाक सेवा विभागद्वारा हिजो काठमाण्डुमा आयोजित सरदार भीम बहादुर पाण्डेको हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गर्दै मन्त्री गुरूङले हुलाक टिकटले इतिहास जोगाउनुका साथै यस्ता राष्ट्र सेवकलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मदत गर्ने बताउनुभयो। सरदार भीमबहादुर पाण्डे देशभक्त काजी कालु पाण्डेका छैटौं पुस्ताको सन्तति हुनुहुन्छ। हिन्दूको हिमालय संसदीय सम्मेलन 5 बुधे घोषणा पत्र जारी गर्दै हिजो काठमाण्डुमा सम्पन्न भएको छ। हिमालय क्षेत्रका विभिन्न मुलुकका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको संसदीय सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्नुहुँदै सभामुख देवराज घिमिरेले हिन्दूकुश हिमालय क्षेत्रमा देखिएका असरहरू रोक्न सांसदहरूले नीति निर्माण मार्फत जलवायु अनुकूलनमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो। सभामुख घिमिरेले जलवायु परिवर्तन, वायु प्रदूषण र जैविक विविधताको क्षय जस्ता विश्वव्यापी चुनौतीहरूलाई समाधान गर्न सबै देशहरूबीच समन्वय र साझा प्रयास अपरिहार्य रहेको बताउनुभयो। सम्मेलनको उच्चस्तरीय छलफलमा सरकारवालाहरूले वायु प्रदूषण न्यूनीकरणका लागि क्षेत्रीय सहकार्य, साझा वैज्ञानिक आधार, वायु गुणस्तर सूचकांक AQI, अनुगमनबाट प्राप्त तथ्याङ्क पहुँचयोग्य बनाउने तथा नीतिगत समन्वयको आवश्यकता औल्याउनुभयो। नेपालबाट रूबेला रोग पूर्ण रूपमा उन्मूलन भएको घोषणा विश्व स्वास्थ्य संगठनले गरेको छ। बालबालिकाको प्राणघातक रोग मानिने रूबेला उन्मूलनमा नेपालले सफलता पाएको हो। केही समय यता नेपालले गरेको प्रगतिको मानकलाई आधार मानेर विश्व स्वास्थ्य संगठनले नेपालमा रूबेला उन्मूलन भएको घोषणा गरेको हो। सरकारले सन् 2012 9 महिनादेखि 15 वर्षसम्मका बालबालिकालाई लक्षित गर्दै रूबेला खोप कार्यक्रम सञ्चालन गरेको थियो। त्यस यता चारवटा राष्ट्रिय अभियान सञ्चालन गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। सर्वोच्च अदालतले महिला तथा बालिकाबाट डिम्ब निष्कासन र भण्डारण गर्ने काम रोक लगाउन सरकारका नाममा अन्तरिम आदेश गरेको छ। न्यायाधीश टेक प्रसाद ढुङ्कानाको इजलासले हिजो डिम्ब निष्कासन र भण्डारण गर्ने काम रोक्नका लागि लगानी नियमन र निगरानी बढ़ाउन समेत सरकारका नाममा अन्तरिम आदेश गरेको हो। अदालतले रिट निवेदनको विषयवस्तु अत्यन्त गम्भीर संवेदनशील र चाँडो किनारा लगाउनुपर्ने प्रकृतिको देखिँदा विपक्षीहरूको लिखित जवाब परे वा पर्ने अवधि व्यतीत भएको 7 दिनभित्र कुनै पनि पक्षले पीसी हटाउन नपाउने गरी सर्वोच्च अदालत नियमावली 2074 नियम 73 बमोजिम अग्राधिकार दिई पेशी चढ़ाई अन्तिम सुनवाईको लागि पेश गर्ने भनेको छ। यससँगै जनस्वास्थ्य सेवा ऐन 2075 मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार महिला र किशोरीको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी स्वास्थ्य संस्थाहरूको सञ्चालन र नियमन गर्ने दायित्वबाट स्पष्ट गरेको आदेशमा छ। अधिवक्ताहरू ध्रुव भण्डारी र अंकिता त्रिपाठीले सर्वोच्च अदालतमा किशोरीहरूको डिम्ब संकलन गरेर प्रयोग हुन रोक लगाउन आदेशको माग गर्दै रिट निवेदन दर्ता गर्नुभएको थियो। स्थानीय सरकारले दूधमा अनुदान दिन थालेपछि सल्यानको दारमा गाउँपालिकाका किसानहरू पशुपालनतर्फ आकर्षित हुन थालेका छन्। किसानहरू पशुपालनमा आकर्षित भएसँगै विगतका वर्षहरूभन्दा दूध उत्पादनमा वृद्धि भएको छ भने यसबाट राम्रो आमदानी समेत भएको किसानहरू बताउँछन्। सल्यानबाट संवाददाता दीपक शर्माको रिपोर्ट।
2076 सालमा गाउँमै चिस्यान केन्द्र स्थापना गरेको दारमा गाउँपालिका 5 त्रिवेणी स्थित ढाकाडाम महिला साना किसान कृषि सहकारी संस्थामा 500 बढी किसान आबद्ध छन्। गत वर्ष सहकारीले 1,50,000 लिटर दूध बिक्री गर्यो, जस बापत 11,79,000 रूपियाँ अनुदान रकम प्राप्त गरेको सहकारीका अध्यक्ष सुरेन्द्र केसी बताउनुहुन्छ।
बजारी गर्नुभएको छ र यो वर्ष मात्रै हामीले झण्डै 1,50,000 लिटर दूध बजारीकरण गरेका
छौँ। गत वर्ष दार्मा गाउँपालिकाले 2,49,610 लिटर दूधको 7,48,830 रूपियाँ अनुदान दिएको दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसीको भनाई रहेको छ।
दूधमा प्रदेश सरकारको समेत गरेर प्रति लिटर 8 रूपियाँको दरले जुन अनुदान दियौं त्यसले किसानहरूमा उत्पादनमा वृद्धि गर्न राम्रो बल पुगेको छ।
प्रत्यक्ष रूपमा उत्पादनमा अनुदान थपिने भएपछि किसानहरू व्यावसायिक पशुपालन तर्फ आकर्षित हुन थालेका छन्। किसान भीमा खड्का:
धेरै सहज भएको छ, पैसा मिल्छ, पहिला केही हुँदैन थियो, घिउ बिक्री हुँदैन थियो, मै पाटिन दही बनाउँथ्यौ।
पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका अनुसार गत वर्ष 1,80,58,000 लिटर दूध उत्पादन भएको छ। किसानका खातामा जम्मा गरिएको 21,05,048 रूपियाँ अनुदान रकमले उत्पादन वृद्धि र खपत दुवैमा सकारात्मक परिणाम दिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका प्रमुख गोविन्द महतले बताउनुभयो।
500 लिएर 32,000-33,000 प्रति कृषकले पाउनु भएको छ।
दूधमा अनुदानले गाउँमा पशुपालन व्यवसायलाई नजिक्याएको छ। किसानको आमदानी बढ्न थालेसँगै गाउँको आर्थिक स्तर पनि सुधारिन थालेको छ। अब यो योजनाको निरन्तरता र विस्तार हुन सके दूध उत्पादनमा मात्र नभई स्थानीय उद्योग र रोजगारीका अवसर समेत बढ्ने देखिन्छ। दीपक शर्मा, सल्यान।
संघीय सरकारले उत्कृष्ट नतिजा ल्याउने 6 स्थानीय तहलाई सम्मान गर्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यही भदौ 6 पर्सि शुक्रबार आर्थिक वर्ष 2080-81 स्थानीय तह संस्थागत क्षमता स्व मूल्यांकन लिसामा उत्कृष्ट नतिजा ल्याएका स्थानीय तह घोषणा गर्दै सम्मान गर्ने भएको हो। मन्त्रालयले खैरहनी नगरपालिका चितवन, तिलोत्तमा नगरपालिका रूपन्देही, नीलकण्ठ नगरपालिका धादिङ, अर्जुन चौपारी गाउँपालिका स्याङ्जा, बेनीघाट, रोराङ गाउँपालिका धादिङ र रूरू क्षेत्र गाउँपालिका गुल्मीलाई सम्मान गर्ने भएको हो। कर्णाली प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक विदा दिएको छ। प्रदेश स्थापना तथा शहीद दिवसको अवसरमा भदौ 4 गते आज प्रदेश सरकारले सार्वजनिक विदा दिएको हो। काभ्रे पलाञ्चोकको भूमलु गाउँपालिकाको दुईवटावासीले 50 वर्षपछि आफ्नो जग्गाको लालपूर्जा पाएका छन्। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री बलराम अधिकारीले हिजो लालपूर्जा वितरण शुरू गर्नुभएको हो। प्रारम्भिक चरणमा भूमलु गाउँपालिका वडा नम्बर 7 र 8 का 431 जग्गा धनीलाई लालपूर्जा वितरण गरिएको छ। हिजो वडा नम्बर 7 का 185 र वडा नम्बर 8 मा 246 जग्गा धनीलाई जग्गा धनी प्रमाण पूर्जा वितरण गरिएको कार्यालयले जानकारी दिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। गाजामा 60 दिनका लागि युद्धविराम गर्न हमास तयार भएको छ। सो क्रममा दुई चरणमा हमासको नियन्त्रणमा रहेका बन्धकहरूलाई रिहा गरिनेछ। गाजामा युद्धविराम र बन्धक रिहाई गर्ने सम्बन्धमा क्षेत्रीय मध्यस्थकर्ताहरूको नयाँ प्रस्तावमा हमास सहमत भएको बीबीसीमा उल्लेख छ। यसै वर्षको शुरूतिर अमेरिकाले तयार पारेको एउटा प्रस्तावमै टेकेर इजिप्ट र इजरायलले नयाँ प्रस्ताव अघि सारेका हुन्। प्रस्ताव अनुसार हमासले बाँकी रहेका 50 इजरायली बन्धकहरू मध्ये आधा जतिलाई 60 दिने युद्धविरामको अवधिमा दुई चरणमा रिहा गर्नेछ। हमाससँग भएका बाँकी इजरायली बन्धकहरूमध्ये 20 जीवित रहेका ठानिएको छ। स्थायी युद्धविरामका लागि वार्ताहरू हुनेछन्। हमासले युद्धको स्थायी अन्त्यको सुनिश्चितता चाहिरहेको छ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गत साता बन्धकहरूको आंशिक रिहाईको विषय समेट्ने कुनै पनि छलफलका लागि ढोका बन्द रहेको बताउनु भएको थियो। हमाससँग युद्धविरामबारे अप्रत्यक्ष वार्ताहरू विफल भएपछि नेतन्याहुले हमला तीव्र पार्ने र सिंगो गाँजालाई अधीनमा लिने घोषणा गर्नुभएको थियो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2082 माथिको दफावार छलफल सकेर तयार पारेको प्रतिवेदन पारित भएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको मंगलबारको बैठकमा सांसदहरूले राखेका केही जिज्ञासा तथा व्यवस्थाहरूलाई संशोधन गर्दै बैठकले प्रतिवेदन पारित गरेको हो। बैठकले विधेयकको दफा 8 उपदफा 9 कोषको अधिकृत पुँजी तथा चुक्ता पुँजी नेपाल सरकार मन्त्री परिषदले निर्णय गरी नेपाल राजपत्रमा सूचना प्रकाशित गरी थपघट गर्न सक्ने भन्ने व्यवस्था थप गरिएको छ। कोषको प्रमुख कार्यकारी अधिकृतको योग्यतामा कालो सूचीमा परेकाको हकमा फुकुवा भएको 3 पूरा भएको हुनुपर्ने व्यवस्था गरिएको छ। बैठकमा उप प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले विकासका ठूला योजना निर्माणका लागि सरकारको लगानी मात्र पर्याप्त नहुने भएकोले वैकल्पिक उपाय मार्फत पुँजी संकलन गर्न विधेयक अघि बढ़ाएको बताउनुभयो। अर्थमन्त्री पौडेलले कोषमा पुँजी थप गर्न बजेट तथा सरकारको कोषको हालको अवस्थाले अनुमति नदिने भएकोले कोष खड़ा गरी पुँजी संकलन तथा परिचालन गर्न विधेयक ल्याइएको उल्लेख गर्नुभयो। अर्थ सचिव घनश्याम उपाध्यायले 1 कोष केवल पुँजी परिचालनका लागि खड़ा गरिएकोले त्यसैबाट मात्र लगानी गर्ने नभई त्यसले पुँजी संकलन तथा परिचालन मार्फत विकासका ठूला योजना अघि बढ़ाउन सक्ने बताउनुभयो। नेपाल समुद्रपार निकासी पैठारी संघले बाढ़ी पहिरोका कारण उत्तरतर्फका व्यापारिक नाका, रसुवागढ़ी र तातो पानीबाट हुने व्यापारलाई सहज बनाउन कूटनीतिक पहल गर्न सरकारको ध्यान आकर्षण गराएको छ। संघले चीनसँगको आयात निर्यात सहज बनाउन अन्य नाकाहरू पनि खोल्नु जरूरी भएकोले कूटनीतिक पहल मार्फत ती नाकाहरू अविलम्ब सञ्चालन गर्न र अन्य वैकल्पिक नाकाहरूमा पूर्वाधारको व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गरेको छ। संघले कोरला नाका 12 नै सञ्चालन गर्न सकिने अवस्थामा रहेको, ताप्लेजुङको ओलाङचुङगोला नाकाबाट पनि दुई मुलुक बीचको व्यापार सञ्चालन गर्न सकिने अध्ययनले देखाएकोले उक्त नाका खुला गर्न र व्यापारिक हिसाबले अन्य नाका पनि सञ्चालनमा ल्याउने वातावरण तयार गर्न पनि सरकारको ध्यान आकर्षण गराएको छ। नेपाल चेम्बर अफ कमर्स अफ दक्षिण कोरियाको ब्रिज इन्टरनेशनल बीच कृषि व्यवसाय विस्तार र साना तथा मझौला उद्यमको विकासका लागि सहकार्य गर्ने सम्झौता भएको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवनाचार्य। अब खेल समाचार।
नेपाली राष्ट्रिय क्रिकेट टोलीले अस्ट्रेलियामा जारी टप एन टी ट्वेन्टी श्रृंखलामा पहिलो जित दर्ता गरेको छ। नेपालले मंगलबार होबर्ट हिरुकेन्स एकाडेमी विरूद्ध 66 रनको सहज जित निकाल्यो। जितसँगै नेपालले 4 खेलमा 2 अंक जोडेको छ।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाड़ी भागमा सामान्यतया बदली रही। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाड़ी भागका केही स्थानमा र तराई भागका एक दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 30.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.7 डिग्री सेल्सियस र वर्षा 5.3 मिलिमिटर परेको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 देखि 31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:37 भयो भने सूर्यास्त भरे साँझ 6:39 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नेपालमा पत्ता लागेको मिथेन ग्यासको उत्पादन सरकारले आगामी वर्षदेखि शुरू गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा जानकारी। हिन्दूको सिमालय संसदीय सम्मेलन 5 बुधे काठमाडौँ, घोषणा पत्र जारी गर्दै सम्पन्न। जलवायु परिवर्तनको विश्वव्यापी चुनौतीहरूलाई समाधान गर्न साझा प्रयास आवश्यक रहेकोमा जोड़। सामाजिक सञ्जाल विधेयक 2081 विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मतिले स्वीकृत। नेपालबाट रूबेला रोग पूर्ण रूपमा उन्मूलन भएको विश्व स्वास्थ्य संगठनको घोषणा। महिला तथा बालिकाबाट डिम्ब निष्कासन र भण्डारण गर्ने काममा रोक लगाउन सरकारका नाममा सर्वोच्चको अन्तरिम आदेश। र गाँजामा 60 दिनका लागि युद्ध विराम, बाँकी बन्धक रिहा गर्न हमास सहमत। यो सँगै बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।